यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय सम्मेलनलाई सम्बोधन। हिमालदेखि समुद्रसम्मको वातावरण रक्षाको लागि अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह। गरीब तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पतालहरूले ध्यान दिनुपर्ने राष्ट्रपतिको भनाई। र चीनद्वारा अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभा अन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती विषयमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताउनुभयो। समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्नुहुँदै उहाँले एसियाका दुई तिहाई हिमालहरू पग्लिएसँगै कम्तीमा 10 नदी प्रणाली सुक्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक रिचार्ज सिस्टम भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ़न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रसंघको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गर्नुभएको छ। उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउनुहुँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौता बमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोड़दार माग गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्र प्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य हुनुपर्ने बताउनु भएको छ। उहाँले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण भएको बताउनुभयो। महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले माउन्ट सेनाई अस्पतालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विज्ञान र प्रविधिमा व्यापक सुधार आए पनि अल्पविकसित मुलुकले स्वास्थ्य पूर्वाधार क्षेत्रका चुनौती सामना गर्नु परिरहेको बताउनु भएको हो। संयुक्त राष्ट्रसंघको 79 महासभाका क्रममा अमेरिकी प्रथम महिलाद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रथम महिला पनि सहभागी हुनुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन पत्नी डाक्टर जिल बाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका साक्य सहभागी हुनुभएको हो। न्यूयोर्कको म्यानहाटन सिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिने क्रममा न्यूयोर्क रहनुभएका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता थियो। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डाक्टर मोहम्मद युनुस बीच भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा पर्यटन पारवहन सांस्कृतिक आदान प्रदान शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले अतिकम विकसित मुलुकहरू एलडीसीका लागि सहयोगको मात्रा बढ़ाउन G20 देशहरूलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको 79 महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहनुभएका मन्त्री राणाले G20 विदेश मन्त्रीहरूको बुधबार भएको बैठकमा एलडीसीको अध्यक्षका हैसियतले अल्प विकसित देशहरूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो। पछिल्लो समय विश्वका अतिकम विकसित देशहरू विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले COVID-19 महामारी जलवायु परिवर्तनको असर भू राजनैतिक तनावका कारण ती देश पीड़ित भएका बताउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ। G20 को अध्यक्ष ब्राजिलले सामाजिक समावेशीकरण गरीबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्र मन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो। ब्राजिलले भोकमरी र गरीबी घटाउन विश्वव्यापी अभियान शुरू गर्न लागेकामा त्यसको उहाँले स्वागत गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले गरीब असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनु भएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको 25 वार्षिकोत्सव तथा 20 राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज चितवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरीब तथा असहाय वर्गलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गर्नुभयो। आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवा केन्द्र हबका रूपमा विकास हुन लागेकामा खुशी व्यक्त गर्दै उहाँले अब उपचारका लागि यसअघि जस्तो राजधानी काठमाडौँ नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले भरतपुर स्थित राष्ट्रिय स्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन अनुसन्धान र परीक्षणका क्षेत्रमा पनि अगाडि बढ़ेकामा खुशी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो। चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल 2057 सालमा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो। स्थापना कालमा 100 शैया क्षमता सहितको क्यान्सर अस्पताल अहिले 500 शैयामा विस्तार भएको छ। सो अस्पतालले गत आर्थिक वर्ष 2080-81 6,795 क्यान्सरका बिरामी सहित 188,514 जनाको उपचार गरेको जनाएको छ। गृहमन्त्री रमेश लेखकले सुरक्षित बस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक भएको बताउनु भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID द्वारा आज राजधानीमा आयोजित सिकाई आदान प्रदान कार्यशालालाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले 2072 सालको गोर्खा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समय सापेक्ष परिमार्जन गरेको जानकारी दिनुभयो। उहाँले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधिक शक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकामा जोड़ दिनुभयो। संविधानले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई संघ प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचीकृत गर्दै तीनवटै तहका सरकारको समन्वय तथा सहकार्यमा अगाडि बढ़नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै गृहमन्त्री लेखकले संविधानले विपद व्यवस्थापनका सन्दर्भमा स्थानीय तहहरूलाई विशेष जिम्मेवारी प्रदान गरेको र सही अनुसार तीनवटै सरकारले आआफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समृद्ध मधेश निर्माण गर्न संघीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताउनु भएको छ। महोत्तरी र धनुषामा रहेका मन्त्रालयमा थतका आयोजनाको निरीक्षण गर्न महोत्तरी पुग्नुभएका मन्त्री दाहालले समृद्ध मधेशले मुगलुकको मुहार फेर्ने भएकाले सही अनुसार योजनाबद्ध रूपमा मधेशलाई समृद्ध बनाउन लागि उल्लेख गर्नुभयो। पूर्व पश्चिम राजमार्ग उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सड़क निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताउनुभयो। लमजुङको बेसी शहर नगरपालिका तीनमा विद्यालय जाँदै गर्दा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्। आज बिहान विद्यालय जाने क्रममा डम्फु हाउस नजिकै अरिङ्गालले टोकेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरूको टाउको छाती लगायत शरीरका विभिन्न भागमा टोकेको उहाँले बताउनुभयो। घाइते गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रूल्स VFR उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर सिमरा लगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार इन रूट वेदर बिग्रिएकाले दुई विमान डाइभर्ट भएका छन्। काठमाडौँबाट सिमराका लागि उडेको ती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बीच बाटोबाटै काठमाडौँ फर्किएको छ। मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान माउन्टेन फ्लाइट नभएको एयरलाइन्सले जनाएका छन्। अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको छ। पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ़िरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आर्थिक वर्ष 2080-81 105,000 महिलाले सूचीकृत स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवा लिएको जनाएका छन्। संवाददाता कल्पना दाहालको रिपोर्ट।
सुरक्षित गर्भपतनका लागि अधिकार पहुँच र ऐक्यबद्धता भन्ने मूलनाराका साथ दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइरहँदा यसले मुलुकी ऐनको 11 संशोधनबाट कानूनी अधिकारको मान्यता पाएको हो। कानूनले अधिकार दिएसँगै सुरक्षित गर्भपतन गराउने महिलाहरूको संख्या वृद्धिले प्रजनन स्वास्थ्यमा सुधार भएको स्वास्थ्य कर्मीको भनाइ छ। 12 हप्तासम्मको गर्भलाई महिलाले चाहेमा गर्भपतन गर्न सक्ने र यसलाई सुरक्षित बनाउन सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थामा जानुपर्ने परिवार कल्याण महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखाका प्रमुख डाक्टर गौरी प्रधानले बताउनुभयो।
12 हप्तासम्मको गर्भलाई चाहिँ गर्भवती महिलालाई उहाँको इच्छाले गर्भ राख्ने नराख्ने भन्न सक्ने भयो, तर 12 हप्ता भन्दा पछाडिको गर्भको हकमा चाहिँ यसरी भनौँ न कुनै पनि कारण नभइकन गर्न पाइँदैन।
सुरक्षित गर्भपतन सेवा देशभरि नै उपलब्ध छ। 10 हप्तासम्मको औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि 1683 स्वास्थ्य संस्था र 4235 स्वास्थ्य कर्मी, 10 हप्तासम्मको औषधिको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि 730 स्वास्थ्य संस्था र 1419 स्वास्थ्य कर्मीको व्यवस्था सरकारले गरेको छ। यसै गरी 12 हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि 350 स्वास्थ्य संस्था र 2860 चिकित्सक तथा स्वास्थ्य कर्मीहरू र 12 हप्ताभन्दा माथिको गर्भपतनका लागि 63 स्वास्थ्य संस्था र 187 चिकित्सकलाई सूचीकृत गरेको परिवार कल्याण महाशाखाले जनाएको छ। डाक्टर गौरी प्रधानले गर्भपतन गर्न चाहने महिलाले जथाभावी औषधि सेवन गरे ज्यानै जानेसम्मको जोखिम हुने भएकाले मान्यता प्राप्त स्वास्थ्य संस्थामा शारीरिक चेक जाँच गराई चिकित्सकको सल्लाह लिनुपर्ने, गर्भपतनलाई परिवार नियोजनको साधन सम्झन नहुने भन्दै अनिश्चित गर्भ रहन नदिन विभिन्न साधनको प्रयोग गर्न सुझाव दिनुभयो।
आफैले गएर गर्भपतनको औषधि खानुभयो होइन, तालिम प्राप्त नगरेका स्वास्थ्य कर्मीबाट अथवा अरू कोही व्यक्तिबाट लिनुभयो, यतिकै आफैले गएर औषधि पसलबाट किनेर खानुभयो भने हरेक महिलाको शरीर आफ्नो छुट्टा छुट्टै हुन्छ, उहाँको अवस्था छुट्टा छुट्टै हुन्छ, त्यही भएर त्यो कुनै पनि कन्डिसन उहाँलाई एक्सप्लेन गरिएको पनि हुँदैन, भनिएको हुँदैन, उहाँहरूलाई समस्या पर्न सक्छ।
नेपालको संविधानले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार मौलिक हकको रूपमा व्यवस्था गरे पनि अझै महिलाहरू लाज र डरले स्वास्थ्य संस्था नगई असुरक्षित गर्भपतनबाट जोखिम उठाइरहेका छन्। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब अन्तर्राष्ट्रिय समाचार। चीनले हिजो एउटा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेपास्त्रको परीक्षण प्रक्षेपण गरेको बताएको छ। धेरै वर्षपछि चीनले अभ्यासका क्रममा यस्तो प्रक्षेपण प्रशान्त महासागरमा गरेको हो। उक्त प्रक्षेपणले यस क्षेत्रका अन्य मुलुकहरूमा विरोध प्रदर्शन शुरू भएको छ। चीनको छिमेकी जापानले अग्रिम सूचना नदिइएको बताउँदै बेजिङको सैन्य विस्तारबारे गम्भीर चिन्ता व्यक्त गरेको छ। बेजिङले हालैका वर्षहरूमा आफ्नो आणविक विकासलाई पार्दै रक्षा खर्च बढ़ाएको छ। चीनले संयुक्त राज्य अमेरिकाले अनुमान गरेको भन्दा तीव्र गतिमा आफ्नो शस्त्र भण्डार विकास गरिरहेको भन्दै पेन्टागनले गत अक्टोबरमा चेतावनी दिएको थियो। इजरायल र हिजबुल्लाह बीच बढ़दो द्वन्द्वलाई लिएर अमेरिका, युरोपियन युनियन र सहयोगी राष्ट्रहरूले तत्काल एक्काइसदिने युद्ध विरामको प्रस्ताव गरेका छन्। 11 सहयोगी राष्ट्रहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा इजरायल, लेबनान र प्यालेस्टाइन बीचको युद्धले त्यहाँका नागरिकको अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गरिएको छ। युद्ध विरामको यो प्रस्ताव इजरायली सेना प्रमुखले लेबनानमा स्थल हमला गर्ने घोषणा गरेपछि आएको हो। पछिल्ला 3 दिनदेखि इजरायलले लेबनानमा हिजबुल्लाह विरूद्ध आक्रमण गरिरहेको छ। हिजबुल्लाहले पनि जवाफी हमला गरिरहेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म 500 भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ। अब मौसम हाल देशभर मनसुनी वायुका साथै बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणदेखि पूर्णतया बदलिरहेको जनाएको छ। महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी मधेस लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा सम्भावना छ। कोशी मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। देशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संयुक्त राष्ट्रसंघको उच्च स्तरीय सम्मेलनलाई सम्बोधन। हिमालदेखि समुद्रसम्मको वातावरण रक्षाको लागि अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह। गरीब तथा निमुखालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पतालहरूले ध्यान दिनुपर्ने राष्ट्रपतिको भनाई। र चीनद्वारा अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।